चलिए अगला चैप्टर देखेंगे। अज़्ज़कात फ़ीदा इल कुरान, ज़कात कुरान मजीद की रोशनी में, यानी कुरान पाक में इस बारे में क्या क्या है। पहली बात है इसमें कि पहली उम्मतों पर भी ज़कात फ़र्ज़ थी। इसकी दलील सूरत बकरा की आयत नंबर 83 है, वइस अखज़ नमी साक बनी इसराइल ला तअबुदून इल्लल्लाह वबिल वालिदैनि एहसाना वज़िल कुर्बा वल्यतामा वल्मसाकीन वकूलु लिन्नास हुस्ना वअकीमुस्सलात वआतुस्ज़कात थुम्म तवल्लैतुम इल्ला क़लीलन मिनकुम वअंतुम मुरीदून। तो इसमें हम देख रहे हैं कि ज़कात का हुक्म है। आयत का तर्जमा तो आप लोगों को समझ में आता ही है। तो इससे क्या पता चलता है कि सिर्फ मुसलमानों ही के अंदर ज़कात का कॉन्सेप्ट नहीं बल्कि पिछली उम्मतों पर भी था। फिर इसी तरह सूरत ये वाली जो आयत थी ये सूरत बकरा की आयत 83 थी। फिर इसके बाद सूरत मरियम की आयत नंबर 55 में आता है, वकान यामुर अखलहु बिस्सलाती वज़्ज़काती वकान इंद रब्बिही मर्दी। फरमाते हैं कि इस्माइल अपने घर वाले थे, ज़कात की ताकीद करते थे और वह अपने रब के नज़दीक बड़े पसंदीदा इंसान थे। यहाँ साथ साथ हम अपना मुहासबा भी कर सकते हैं कि क्या वाकई मैं भी अपने घर वालों को ज़कात का हुक्म देती हूँ, या क्या बचपन ही से बच्चों को इस चीज़ का एहसास दिलाया जा रहा है कि माल के ऊपर ज़कात होती है। तीसरी दलील है सूरत मरियम ही की आयत नंबर 31, व औसानी बिस्सलाति वज़्ज़काति मा दुमतु हय्या। हज़रत ईसा अलैहिस्सलाम की ज़ुबान से अल्लाह ताला ये बात बयान करवाते हैं कि अल्लाह ताला ने मुझे हुक्म दिया है कि मैं जब तक जिंदा रहूँ नमाज कायम करूँ ज़कात अदा करता रहूँ। इससे क्या पता चलता है कि हमारे लिए भी ज़िंदगी के आखिरी दिन तक ज़कात है और उसके ऊपर यानी कोई एक्सेप्शन नहीं है कि हम इसको किस तरीके से लें। आप देखिए कि बाकी चीज़ें जो शरीयत की है, मसलन नमाज 10 साल की उम्र में फ़र्ज़ हो जाती है, उससे पहले 7-8 साल की है। फिर इसी तरह हज, एक ख़ास हालात होते हैं जिसके अंदर हज फ़र्ज़ होता है और उसकी गैर मौजूदगी में फ़र्ज़ नहीं रहता। लेकिन ज़कात की एक अलग ही खूबी देखिए कि पैदा होता बच्चा अगर किसी माल का मालिक है उसके माल पे भी ज़कात दी जाएगी। मिसाल है कि बाद दफ़ा बच्चा पैदा हुआ फिर बाप का इंतकाल हुआ तो अब वरसा बढ़ता है तो बाकी भाइयों की तरह नए बच्चे को भी हिस्सा मिलता है। अब जाहिर बात है कि कोई उसके माल की देखभाल कर रहा है तो वो उसके ऊपर भी ज़कात देगा। जिसका माल इस नसाब पर पहुँच गया उसकी ज़कात मौजूद है। अदायगी ज़कात ईमान की निशानी और हुरमत जान की ज़मानत है। इसकी दलील सूरह तौबा की आयत 11 कि पस अगर ये काफिर तौबा कर लें और नमाज कायम करें ज़कात दें तो ये तुम्हारे दीनी भाई हैं, लिहाजा इनके खिलाफ जंग न करो और जानने वालों के लिए हम अपने अहकाम वाज़े किए देते हैं। ज़कात अल्लाह की रहमत का वसीला है। इसकी दलील सूरत नूर की आयत 56, वाकीमुस्सलात वातुज़्ज़कात वातीउर्रसूल लअल्लकुम तुरहमून। नमाज कायम करो, ज़कात दो और रसूलुल्लाह की इताअत करो, उम्मीद है कि तुम पर रहम किया जाएगा। अगला मसला है ज़कात गुनाहों का कफ़ारा और तज़किया नफ्स का ज़रिया है। गुनाहों का कफ़ारा से क्या मतलब है कि इंसान अगर कोई गुनाह कर लेता है वो माफ़ हो जाते हैं ज़कात की वजह से, और तज़किया नफ्स का मतलब यह कि इंसान के दिल से गुनाहों की मोहब्बत ख़त्म हो जाती है। आप देखें तो दो मुख्तलिफ चीज़ें हैं, एक है गुनाह हो गए ज़कात देंगे तो वो गुनाह की माफ़ी का सबब बन जाएगी कुछ हालात के अलावा, दूसरी सूरत यह है कि आपका दिल इतना पाक हो गया कि आप गुनाह ही नहीं करेंगे। और ख़ास तौर पर ज़कात जैसे कि माल की मोहब्बत दिल से निकालती है तो वो गुनाह जो अमूमन माल की कसरत या माल के वजह से होते हैं फिर वो इंसान की ज़िंदगी से कम होने लगते हैं। इसकी दलील है सूरत तौबा की आयत 103, खुश मिन अमवालिहिम सदक़तन तुतहिरुहुम व तुज़क्कीहिम बिहा व सल्ली अलैहिम इन्न सलातका सकनुन लहुम वल्लाहु समीउन अलीम। ए नबी, आप इनके अम्वाल में से ज़कात लेकर इन्हें गुनाहों से पाक और साफ़ कर दें, नीज़ इनके हक में दुआ रहमत करें, क्योंकि आपकी दुआ इनके लिए मुजबे तस्कीन होगी। अल्लाह ताला सब कुछ सुनता और जानता है। ज़कात अदा करने वाले सच्चे मोमिन हैं। सूरत अनफाल की आयत 3 और 4 में आता है, अल्लज़ीना युक़ीमूना अस्सलात व मिम्मा रज़क़नाहुम युन्फ़िक़ून उलाइकहुमुल मोमिनून हक़्क़ा। जो लोग नमाज कायम करते हैं और जो कुछ हमने इनको दिया है इसमें से खर्च करते हैं हकीकत में वही सच्चे मोमिन हैं। अब देखिए कि अल्लाह ताला के दिए में से खर्च करना, ये लफ्ज़ आप कुरान पाक में कई जगह देखेंगे, तो ये एहसास पैदा किया जाता है कि जो तुम्हारे पास है वो तुम्हारा कहाँ से है। तुम्हें जिसने दिया अगर वो उसमें से कुछ मांग लेता है तो तुम उसको देते वक्त क्यों फिर अपने आप को बोझल महसूस करते हो। ज़कात अदा करने से दौलत में बरकत और इजाफा होता है। சூரத் ரூம் 39. வமா ஆத்தை துமின் ஜகாத்தின் துரி தூன் வஜ்ஹல்லாஹி ஃபஉலாஇக ஹுமுல் முத்இஃபூன். اور جو زکات تم لوگ اللہ کی خوش نودی حاصل کرنے کے لیے دیتے ہو اس سے دراصل وہ اپنے مال میں اضافہ کرتے ہیں. کتنا مختلف کانسیپٹ ہے نا آج ہمارے یہاں. ہم یہ سوچتے ہیں کہ زکات دینے سے مال کم ہوگا, لیکن حقیقت ہے کہ زیادہ ہوتا ہے. اور اس کی مثال ایسی ہے کہ جسم کے اندر کوئی گلٹی ہو جاتی ہے تو وہ انسان کا سارا خون چوسنے لگتی ہے. انسان کے اندر جو طاقت اور انرجی ہوتی ہے وہ اس میں جاتی ہے, لیکن جب اس کو آپ نکال دیتے ہیں تو پھر باقی جسم کو طاقت ملتی ہے. بالکل جو مال ہمارے پاس ایکسٹرا ہے. اور اسلام کا مزاج دیکھیے کہ ایک سال تک ایک چیز آپ کے پاس رہی اس پہ زکوٰۃ ہے. اس کے برعکس آج کے ویسٹرن کلچر میں کیا ہے کہ آپ کی ارننگ پہ زکوٰۃ ہے. آپ کے پاس چیک نہیں آتا, اس سے پہلے اس کے اندر سے ٹیکس کٹ چکا ہوتا ہے. یہ بالکل غیر اسلامی چیز ہے. اسلام کمانے پہ ٹیکس نہیں لیتا. وہ کہتے ہیں جتنا مرضی کماؤ, لیکن جو جمع ہوگا اس پہ ٹیکس سے مراد یہ کہ زکوٰۃ ہوگی. تو اللہ تعالیٰ اس طریقے سے انسان کے مال کو پھر بڑھا دیتے ہیں. زکوٰۃ آخرت میں کامیابی کی ضمانت ہے. اس کی دلیل سورۃ لقمان کی آیت 1-5 تک میں ایک حصہ آتا ہے کہ وَيُؤْتُونَ الزَّكَاةَ وَهُمْ بِالْآخِرَةِ هُمْ يُوقِنُونَ, کہ وہ زکوٰۃ دیتے ہیں اور یہی لوگ اپنے رب کی طرف سے راہ راست پر ہیں. تو اس سے بھی پتہ چلتا ہے کہ ہمارا معیار کچھ چیزوں کو دیکھنے کا اور ہوتا ہے, لیکن اللہ تعالیٰ کا معیار بالکل مختلف ہوتا ہے. اقتدار حاصل ہونے کے بعد نظام زکوٰۃ کا نفاذ فرض ہے. اس کی دلیل سورۃ حج آیت 41, الذین ام مکناہم فی الارض اقاموا الصلاۃ وآتوا الزکاۃ وامروا بالمعروف ونہوا عن المنکر وللہ عاقبۃ الامور. یہ وہ لوگ ہیں جنہیں اگر ہم زمین میں اقتدار بخشیں تو نماز قائم کریں گے, زکوٰۃ دیں گے, نیکی کا حکم دیں گے اور برائی سے منع کریں گے. تمام معاملات کا انجام تو بس اللہ ہی کے ہاتھ میں ہے. نماز اور زکوٰۃ ادا کرنے والے ایماندار لوگوں کو ہی مساجد آباد کرنے کی سعادت حاصل ہوتی ہے. یعنی مسجدوں کی آبادی اصل میں لوگوں کے آنے سے نہیں ہے, بلکہ اس سے ہے کہ جو لوگ آ رہے ہیں وہ خود نماز اور زکوٰۃ اور روزے اور ایسی چیزوں کے کتنے پابند ہیں. کیونکہ بعض دفعہ لوگوں کی بھیڑ تو ہوتی ہے, ہو سکتا ہے کہ وہ کسی موقع پہ کوئی نیکی سمجھ کے آ بھی جائیں وہاں, لیکن اگر مسجدوں میں آنے والے بھی زکوٰۃ کا اہتمام نہیں کرتے اور اپنے مال کے اوپر سے ایسی چیزیں نہیں ادا کرتے تو پھر اس کا مطلب یہ ہے کہ وہ بھی مسجدیں آباد نہیں ہیں. زکوٰۃ ادا کرنے والے قیامت کے دن ہر قسم کے خوف اور غم سے محفوظ ہوں گے. کتنی خوبصورت بات ہے. آج لوگ ہم اسی بات پہ پریشان ہوتے ہیں نا کہ ٹینشن کیسے کم ہو اور امن کیسے آئے, سکون کہاں سے آئے. تو وہ کہاں کب آئے گا؟ جب اللہ تعالیٰ کے حکموں پہ عمل کرتے ہوئے اپنے مالوں میں سے ہم زکوٰۃ دیں گے. سورۃ بقرہ کی آیت 277 اس کی دلیل ہے, ان الذین آمنوا وعملوا الصالحات واقاموا الصلاۃ وآتوا الزکاۃ لهم اجرهم عند ربهم ولا خوف علیہم ولا هم یحزنون. جو لوگ ایمان لے آئیں اور نیک عمل کریں, نماز قائم کریں اور زکوٰۃ دیں, ان کا اجر بے شک ان کے رب کے پاس ہے اور ان کے لیے کسی خوف اور رنج کا موقع نہیں. زکوٰۃ ادا نہ کرنا کفر اور شرک کی علامت ہے. کفر کیا ہے؟ کہ اللہ کو مانتے ہی نہیں, اور شرک ہے کہ اللہ کے ساتھ دوسروں کو بھی مانتے ہیں. زکوٰۃ ادا نہ کرنا ہلاکت اور بربادی کا باعث ہے. سورۃ حمیم سجدہ کی آیت 6-7 میں آتا ہے, وَوَيْلُ لِلْمُشْرِكِينَ الَّذِينَ لَا يُؤْتُونَ الزَّكَاةَ وَهُمْ بِالْآخِرَةِ هُمْ كَافِرُونَ. تباہی ہے ان مشرکوں کے لیے جو زکوٰۃ نہیں دیتے اور آخرت کے منکر ہیں. تو اب دیکھیے کہ لفظ مشرک ہمارے ہاں کتنا معیوب لفظ ہے, اور اس کی ایک وجہ زکوٰۃ کا نہ دینا اور آخرت کا انکار ہے. جس مال سے زکوٰۃ ادا نہ کی جائے وہ مال قیامت کے دن اپنے مالک کے گلے میں توق بنا کر ڈالا جائے گا. سورۃ آل عمران کی آیت 180 لا یحسبن الذین یبخلون بما آتاہم اللہ من فضلہ ہو خیر لہم بل ہو شر لہم سیطوقون ما بخلوا به یوم القیامہ. جن لوگوں کو اللہ نے اپنے فضل سے مال و دولت دی ہے اور وہ بخیلی سے کام لیتے ہیں, اس خیال میں نہ رہیں کہ یہ بخل ان کے حق میں بہتر ہے, بلکہ یہ ان کے لیے بہت برا ہے. اس بخل سے وہ جو کچھ جمع کر رہے ہیں اسے قیامت کے دن توق بنا کر ان کے گلے میں ڈال دیا جائے گا. امیجن کریں ذرا, شادیوں میں دولہا کے گلے میں نوٹوں کے ہار ڈالتے ہیں لوگ. آپ سوچیں کہ نوٹوں کے ہار کی جگہ اگر گلے میں ایک سانپ لپٹا ہو تو کیسا لگے. زکوٰۃ ادا نہ کرنے والوں کی دولت کو جہنم کی آگ میں گرم کر کے, اس سے ان کے توبہ کی آیت 34-35 ہے, والذين يكنزون الذهب والفضة ولا ينفقونها في سبيل الله فبشرهم بعذاب أليم يوم يحمى عليها في نار جهنم فتكوى بها جباههم وجنوبهم وظهورهم. اور کیا کہا جائے گا، ھذا ما کنزتم لأنفسکم فذوقوا ما کنتم تکنزون. دردناک سزا کی خوشخبری سنا دو ان لوگوں کو جو سونا اور چاندی جمع کر کے رکھتے ہیں اور انہیں اللہ کی راہ میں خرچ نہیں کرتے. ایک دن آئے گا کہ اسی سونے چاندی پر جہنم کی آگ دہکائی جائے گی، پھر اسی سے ان لوگوں کی پیشانیوں، پہلوؤں اور پیٹھوں کو داغا جائے گا، اور کہا جائے گا کہ یہ ہے وہ خزانہ جو تم نے اپنے لیے جمع کیا، لو اب اپنی دولت کا مزہ چکھو. تو یہاں دیکھیے کہ ہم نے ابھی تک جو دیکھا ہے وہ زکوٰۃ کی اہمیت اور زکوٰۃ نہ دینے کے نقصانات، اور اسی طرح زکوٰۃ دینے کے لیے رغبت کی بات ہے. اب اس کے بعد جو بک کا اگلا حصہ ہے وہ خاص طور پہ اس لیے اہم ہے کہ بہت سارے لوگ یہ تو جانتے ہیں کہ زکوٰۃ دو، دینی چاہیے، نہ دیں گے تو اسلام پہ حرج آئے گا، لیکن اس کی کیا حدود ہیں، کب دیں، کتنے دیں. بہت سارے لوگوں کو تو یہ بھی نہیں پتہ ہوتا کہ ایک سال جو مال پاس رہتا ہے اس پہ دینی ہے یا جو ہاتھ میں مال ہے. تو انشاءاللہ اگلے حصے میں ہم اللہ تعالیٰ سے یہ دعا کریں گے کہ ہم اس کو بہترین طریقے سے سمجھ سکیں. کوئی سوال جو آج کی اس چیپٹر کی روشنی میں ہے تو پوچھ سکتے ہیں. بہت واضح سوالات زیادہ تب ہوتے ہیں جب مسائل ہوتے ہیں، لیکن یہاں تو زیادہ فضیلت کی بات ہے.